यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथै वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ़ने बताउनु भएको छ। प्रस्तावित समाजवादी प्रेस संगठन नेपालसँग आबद्ध पत्रकारहरूसँग हिजो काठमाडौँमा अन्तर्क्रिया गर्नुहुँदै अध्यक्ष नेपालले एमसीसी सम्झौता गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य संगठन र सुरक्षा छाताभित्र नरहने र नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने स्पष्ट हुनुपर्ने बताउनुभयो। अध्यक्ष नेपालले बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व एवं लेखा परीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्ने बताउनुभयो। आगामी निर्वाचनसम्म 5 दलीय मोर्चा कायमै राखिने बताउनुहुँदै अध्यक्ष नेपालले अध्यादेश लगायतका विषयले सरकार विस्तारमा केही ढिलाइ भए पनि छिट्टै सरकार विस्तार हुने जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मेवारीमा कुनै फरक नपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीभित्रकै केही नेताले आफ्नो नेतृत्वको सरकार ढालेको बताउनुभयो। कार्यक्रममा एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी साकेले पार्टीमा केही समस्या देखिएकाले गहन समीक्षा गरी अघि बढ़न आवश्यक रहेको बताउनुभयो। महासचिव ईश्वर पोखरेलले 10 मुद्दे प्रस्तावलाई पार्टीभित्र रचनात्मक रूपमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। पार्टीका स्थायी समिति सदस्य एवं बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले कम्युनिष्ट एकताको अभियान एमाले अघि बढ़ाएको भए पनि केही समस्या आएकाले त्यसलाई सुधार गरी अघि बढ़नुपर्ने आवश्यकता उल्याउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँग हिजो छुट्टा छुट्टै भेट गर्नुभई विभिन्न 5 बुद्धि सुझाव दिनुभएको छ। पूर्व प्रधानमन्त्री भट्टराईले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गरी अध्यादेशको विषय चाँडो छिनोफानो गरी सरकारलाई छिट्टै पूर्णता दिन आग्रह गर्नुभयो। उहाँले राष्ट्रिय सहमति कायम गरी अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। त्रिभुवन विश्वविद्यालयले सम्भव भएसम्म आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न क्याम्पसहरूलाई आग्रह गरेको छ। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको भदौ 27 गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्वहरू सांकेतिक रूपमा मनाउन आग्रह गरेको छ। प्रमुख जिल्लाधिकारी गोविन्द प्रसाद रिजालले हिजो एक आदेश जारी गर्नुभई चाडपर्वहरू स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा मनाउन आग्रह गर्नुभएको छ। कोविड 19 को संक्रमण कायमै रहेकाले अनावश्यक रूपमा मानिसहरू घर बाहिर निस्किने, भीड़भाड़ गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव भोज गर्ने लगायतका कार्य नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको छ। सर्वसाधारण व्यक्ति समूह वा संस्था लगायतका निकायहरूबाट आर्थिक, सामाजिक, व्यावसायिक र अन्य गतिविधिहरू सञ्चालन गर्दा मास्कको अनिवार्य रूपमा प्रयोग गर्ने, भौतिक दूरी कायम राख्ने, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले त्यसो भनिएको जिल्ला प्रशासनले जनाएको छ। प्रदेश नम्बर 1 को प्रदेशसभाको 9 तथा हिउँदे अधिवेशन आउँदो असोज 22 गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेश मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम हिजो अधिवेशन आह्वान गर्नुभएको हो। अधिवेशनका क्रममा मुख्यमन्त्री भीमा आचार्यले विश्वासको मत लिनुहुने प्रदेश नम्बर 1 को सत्तारूढ़ दल नेकपा एमाले जनाएको छ। एमालेबाट विभाजित भई गठित नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश नम्बर 1 को सरकार अल्पमतमा रहेको छ। चीनबाट खरिद गरिएको 44 लाख मात्रा कोरोना विरूद्धको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज गैराती बेजिङ गएको छ। सरकारले चीनसँग पछिल्लो पटक 60 लाख मात्रा भेरोसेल खोप खरिद गरेको थियो, जसमध्ये 16 लाख मात्रा खोप यही भदौ 4 र 5 गते काठमाडौँ आइसकेको छ। 44 लाख मध्येको पहिलो खेप खोप लिएर विमान आज अपरान्ह नेपाल आइपुग्नेछ। कन्या अर्थात आश्विन संक्रान्तिका दिन आज कालीगढ़ले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर विश्वकर्मा दिवस मनाउने गरिन्छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने प्रचलन रहेको छ। आज पूजा गरी शनिबारदेखि नदीमा मूर्ति लगेर सेलाउने गरिन्छ। नयाँ भेरिएन्टसहितको कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्मा बाबाको पूजा आराधनाको तयारी गरिएको छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानहरूमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका गुण रहेको धार्मिक विश्वास रहेको छ। द्वापर युगमा भगवान श्रीकृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास रहेको छ। एकै रातमा समुद्रको बीचमा भेदद्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रूपमा मानि त्यसै दिनदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउनुहुन्छ। नेपाल टेलिकमले गण्डकी प्रदेशका 85 स्थानीय तहमा 4G सेवा पुर्याए हिजो जनाएको छ। कञ्चनपुरको ब्रह्मदेखि दार्चुलाको टिंकरसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्षमा 6 पक्की पुल निर्माण हुने आयोजनाले जनाएको छ र कास्कीमा निषेधाज्ञा हटाइएको छ। त्यस्तै तनहुमा भने असोज 12 गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।